उसकी वालदैन को भेजा गया। उसकी वालदैन ने जब देखा तो उसने वालदैन ने कहा कि उन्होंने लिखा है कि बहुत अच्छे हो तुम, बहुत जबरदस्त हो, तुमने इसमें ये किया, तुमने वो किया, तुम देखो तुम और मेहनत करो। तो वो कहता है कि मैंने बहुत मेहनत की, मैं बहुत जबरदस्त हुआ, मैं पास हुआ, और जो देखो मैट्रिशियन बन गया। कहता है जब उस वक्त जो मेरी वालदा को स्कोर कार्ड दिखाया गया था वो मैंने काफी अरसे के बाद देखा, उस पे ये लिखा हुआ था कि आपका बच्चा मैथ में जीरो है, निकम्मा है, किसी काम का नहीं है, लेकिन माँ बाप ने तरबियत इस तरह की कि वो बहुत बड़ा मैट्रिशियन बन गया। हमारा बच्चा बाद कोशिश करके आता है, स्कूल से आया, इससे आया, वो से आया, और उसमें नोवा पढ़ना नहीं आता, वो सारी जिंदगी नहीं पढ़ेगा। वो अगर चार बातें पढ़ ले, वो चार चीजें पढ़ ले, आप उसको बोले बेहतरीन बेटा, एक साल का जवाब दिया, बहुत अच्छा किया, अच्छा तुमने सोचा, तुम गए, यही तुमने बहुत बड़ा,
वाह वाह किल्ला वाह माशाल्लाह,
तुमने पार्टिसिपेट किया, यानी तुम्हें अंदर ये इत्मीनान था कि मैं जानता हूँ चीजों को, ये बहुत बड़ी बात है कि इंसान अपने अंदर हौसला पैदा करे ना कि शर्मा के उधर कटे, जैसे आज बहुत सारे लोग आए नहीं शर्मा के मारे, पता नहीं क्या हो जाएगा। तो अजीजा ने मोहतरम ये बड़ा जरूरी है कि हम अपने आप को लेकर आए, तो हम बच्चे के ऐबों को ना बताएं लोगों को, और खास तौर पे साइकोलॉजिकल साइकेट्रिस्ट भी कहते हैं और दीन इस्लाम भी ये कहता है कि दूसरों के सामने बच्चे की सरजनिश ना करें, यानी बुरा भला ना बोले, अगर उसे गलती हो गई है उसको अलग जाकर बोले, क्यों, क्योंकि उसके ऊपर नेगेटिव है। मेहमान आए हुए, बच्चे ने कोई गलती कर दी, कोई पॉन स्लिप हो गया, कोई चाय गिर गई है, कुछ हो गया, उसको आपने डांट दिया, तुम्हें तमीज नहीं है, तुम्हें रखना नहीं आता, तो मैं ये क्या आपने अपनी जौजा को बोल देंगे, आपको पता नहीं था आपने कैसे इसको भेज दिया, यानी बेचारा एम्बैरेसमेंट हो जाएगा, डीमोटिवेट हो जाएगा। तो वो आपने उसकी शख्सियत को खूब टुकड़े टुकड़े कर दिया, आप उसको मोटिवेट करें। बच्चे से चीजें गिर दिया, बच्चे से शीशे का ग्लास गिर गया, बच्चे और मेरे में फर्क होना चाहिए। मैं बच्चे को मैट्रिक पास समझता हूँ, पैदा होता है मैं कहता हूँ मैट्रिक पास है, क्यों, गलती कोई नहीं करेगा। तो वो तीन साल का बच्चा है, कभी वो गिरा देगा, कभी आपका मोबाइल तोड़ देगा, कभी आपकी चीजें तोड़ देगा, वो बच्चा है। अगर आप समझते हैं कि चीज नुकसान दे तो आप उसके सामने रखे ही नहीं, लेकिन अगर वो कर रहा है तो वो बच्चा है, वो बच्चा है, उसको बच्चे की तरह ट्रीट करें। रसूल खुदा बच्चों को सलाम करना, उनके साथ खेलना, रसूल खुदा ने खसलतें बयान की कि मुझे बच्चे क्यों पसंद है, क्यों कुछ चीजें बयान की, क्यों, क्योंकि बच्चे मट्टी से खेलते हैं, बच्चे क्रिया करते हैं, बच्चे ऐसे काम करते हैं, रसूल खुदा को चीजें पसंद थी। एक चीज जो रसूल खुदा ने फरमाई कि एक चीज बच्चों में और बचपन में जो होती है वो बहुत अच्छी है, वो मुझे पसंद है, क्या, कि बच्चा अगर किसी से दुश्मनी या नाराज हो जाए तो उसको अपने दिल में नहीं रखता, यानी फौरन दोबारा आएगा, उसको भूल जाएगा और मिल जाएगा। आप बच्चे को जिस तरह हम डांटते हैं, अगर ये दुश्मनी अपने दिल में रखते तो हमें दूसरे दिन गोली मार देते जो हम हाल करते हैं बच्चों का, लेकिन बच्चा भूल जाता है, कहता है रात को बाबा सुबह भूल ही गया। लेकिन मैं और आप जरा सी कोई बात हो जाए, कहीं बैठे हों, कहीं नशिश में किसी को कुछ कह दें, हम अपने दिलों में बात को ऐसे लेके बैठ जाते हैं, नस्लों नस्लों हम उस हसादत को, उस हसद को लेकर चलते हैं। और मेरा मौला फरमाता है कि हसद करने वाला जब अपने कमाल पर जाए तो बस उसके अख्तिताम यही होता है कि एक शख्स इसमें से मर जाए, तब हसद खत्म होता है, वरना हसद खत्म नहीं होता। अज़ीज़ान मोहतरम, हम तवज्जो करें इन नेमतों की तरफ और अपने रवैयों की तरफ। अगर दुलाबी कि आपकी सलावात उनके दर्जात में इजाफा फरमाए, दुलाबी के हरम हज़रत मासूमा सलामुल्लाह अलैहा के अंदर जो है वो दफ़न है, बहुत आरिफ थे, आलम दीन नहीं थे, उरफा थे, इमाम खुमैनी रज़वानुल्लाह ताला अलैहा और आयतुल्लाह बुरजर्दी उनके घर मजालिस सुनने जाया करते थे, बड़ी इरफानी शख्सियत थे वो। उनके लिए बयान होता है कि वो अपने घर से जब निकलते थे और वो फरमाते थे कि तुम जब भी अपना घर छोड़ो, यानी किसी काम से जा रहे हो, सफर पे जा रहे हो, तो घर से नाराज होके मत जाओ। घर से नाराज क्यों, क्योंकि तुम्हें नहीं पता ये सफर तुम्हारा आखिरी सफर हो या अगला सफर। इसीलिए कहते थे कि घर वालों से राजी होके जाओ। कहता है मैं हालांकि बूढ़े हो गए थे, कहता है मेरी जौजा मेरे जाने से पहले मेरे जूतों के ऊपर कपड़े मांगती थी और साफ करती थी और कहती थी कि हाजी होगा कुर्बान हो जाऊं आपके ऊपर, आपका मैं ख्याल, यानी वो कहते थे उस मोहब्बत का इजहार करती थी ताकि जब मैं निकलता था तो वो मोहब्बत मेरे कामों पर असरअंदाज होती, मैं भी जब घर छोड़कर जाऊं आपस में अगर किसी बात पे नाराज हो जाऊं किसी पर ना जिदाने मोहतरम, क्योंकि आप जिस हालत में निकलेंगे वो हालत रूह आपके ऊपर तासीर गुजार है और वो आपके जाहिरी कामों पे भी उसका असर होगा। अगर आप मोहब्बत से हुए हैं بغیر کسی اس کے محبت سے بچوں سے خدا حافظ کر کے نکلے, چیزوں خدا حافظ کر کے نکلے تاکہ آپ کے کام کے اوپر اس کے اثرات اچھے ہوں. اور یہی چیز ہم بچوں کو بھی سکھائیں کہ بچے بھی بعض اوقات اسکول جا رہے ہیں ناراض ہو کے نہ جائیں, کسی بات پہ نہ جائیں, لڑکے باہر نہ نکلیں. کیوں؟ کیونکہ جی جتنا ہم سے دور ہو جائیں گے, آج دنیا کے پاس بہت کچھ ہے انہیں اپنے قریب کرنے کے لیے. اگر یہ دنیا کے قریب ہو گئے تو پھر ہمیں انہیں دین کے قریب کرنا سخت ہو جائے گا. وہ ویسے بھی ہمارے پاس اتنا ٹائم نہیں ہے کہ ہم آج کل بچوں کے اوپر ٹائم دیں, تو جو ہمارے پاس ہیں ہم ان کو غنیمت سمجھیں اور ان چیزوں کو جو ہے وہ آگے کی طرف لے کے بڑھیں. جزاک اللہ مبارک, میں سے زیادہ آپ کو مزاحم نہیں ہونا چاہتا. پروردگار ہم سب کو توفیق دے کہ ہم بہتر طریقے سے اپنے بچوں کی پرورش کر سکیں, کیونکہ بہرحال شب جمعہ بھی ہے اور حضرت اجازت کے ساتھ کہ بہرحال دو جملے مصائب کے کہ بہرحال ہم ایام عذاب ہی ہیں اور محرم اور سفر چل بھی رہا ہے اور کاروان جو ہے وہ ہلکی ہلکی تیار ہو رہے ہیں کربلا کے لیے. خدا کرے کہ ہمیں بھی امام کربلا بلائے اور ہم بھی کربلا کی طرف روانہ ہو سکیں. اجدال محترم, انسان کہیں بھی ہوتا ہے بعض اوقات کربلا کو دیکھے بغیر جب مسائل پڑتا ہے تو بڑی سرسخت اور بڑی زندگی میں انسان کو مشکل گزرتی ہے. اور انسان روایات بھی ہیں کہ شب جمعہ تمام روحیں امام کے حرم کی طرف ہوتی ہیں, چاہے وہ انبیاء ہوں, چاہے وہ آئمہ ہوں, اولیاء ہوں, شہدا ہوں, سب کربلا کی طرف ہوتے ہیں. ہم بھی یہاں سے اپنے دلوں کو روانہ کریں, شب جمعہ ہے یا امام حسین علیہ السلام, ہم بھی آپ کے حرم کی طرف رواں رواں ہیں. ایک شخص ایک عالم دین بیان کرتے ہیں کہ اہل سنت ایک شخص کے ساتھ مناظرہ گفتگو کر رہے تھے, اہل بیت کے اس پر ساری رات بحث کرتے رہے مگر کسی نتیجے پر نہیں پہنچے. صبح ہونے کا وقت آیا, شخص چلا گیا, کہا کہ میں دوبارہ آؤں گا. وہ چلے گئے. پھر صبح فجر کی نماز کے بعد وہ عالم دین جب اس اہل سنت برادر کے گھر پہنچے تو پوچھا, کہا کہ وہ کربلا کی طرف یعنی حرم امام کی طرف چلے گئے. تعجب کیا انہوں نے کہ رات کو تو یہ میری بات مان نہیں رہا تھا, یہ اب اس کو کیا ہوا. جب یہ وہاں گئے امام کے حرم میں اور جا کے امام کے حرم میں دیکھا تو وہ شخص زری کو پکڑ کر گریا کر رہا تھا, زار و قطار ہو رہا تھا. جب یہ وہاں سے ہٹا تو شخص نے پوچھا کہ میں ساری رات تجھے دلیلیں دیتا رہا مگر تو نہیں مان رہا تھا, اب کیا ہوا تجھے تھوڑی دیر میں کہ تو امام کی زری پر آ کر کہا کہ جب آپ گئے تو میں سو گیا, تو میں نے خواب میں دیکھا آسمان پر کچھ سواریاں پرواز کر رہی ہیں, کچھ نور پرواز کر رہے ہیں. اس میں میں نے دیکھا کہ ایک جو سواری ہے اس میں حضرت سیدہ بھی ہیں اور وہ اوپر سے کچھ پرچیاں پھینک رہی ہیں. تو میں نے کہا یہ پرچیاں کس کی ہیں, یہ کس کے لیے؟ کہا کہ یہ پرچیاں ان کے لیے ہیں کہ جن کے لیے زیارت امام حسین لکھی جاتی ہے اس کے نام کی پرچی پھینک دی جاتی ہے. تو اس وقت میرے دل میں بھی حسرت آئی کہ کاش میرے لیے بھی کوئی پرچی آ جائے. تو عزیزان محترم اس نے دیکھا کہ ایک پرچی اس کے نام کی تھی, صبح اٹھا وہ امام حسین کے حرم کو چلا. کاش کہ آج شب جمعہ ہے, ہماری روحیں بھی آج کربلا میں امام کے وہاں. عزیزان محترم بڑا سخت تھا امام کے لیے کربلا پہنچنا, امام کربلا پہنچ گئے, امام نے کربلا کے اندر سب کچھ سجا دیا, وہ سب کچھ بن گیا, روزے عاشورہ آیا, ایک ایک کر کر بنی ہاشم کا چراغ گل ہوتا گیا, ظاہراً گل ہوا لیکن کربلا کے میدان میں اس طرح روشن ہوا کہ آج ہماری روحوں کو منور کر رہا ہے, آج ہمارے لیے راستہ دے رہا ہے. آج آدارن محترم کربلا برپا ہو گئی, کربلا ہو گئی, اس کے بعد حضرت زینب کی سختیاں شروع ہو گئی. حضرت زینب مسجد وہاں سے نکلتی ہوئی کوفہ اور کوفہ کی گلیوں سے شام آزاد آرانے محترم, یہ وہ ایام ہے کہ کاروان شام کے قریب قریب ہے, شام تک پہنچنے والا ہے یا پہنچ چکا ہے. اور یہ سختیاں شام کے اندر بڑا ظلم تھا, کچھ تو پتھر تھے, کچھ تو اور چیزیں تھیں, مگر سب سے زیادہ مشکل شام میں وہ زبان کے نیزے تھے جو اہل بیت علیہ الصلوۃ والسلام کو ملے. کس طرح لوگوں نے باغی کہا ہوگا, کس طرح لوگوں نے کہا کہ یہ کون سا قبیلہ ہے, ارے میرا امام سجاد قرآن کی آیتوں کی دلیلیں دیتا رہا, کیا تو نے یہ آیت پڑھی ہے, کیا تو نے یہ آیت پڑھی ہے, کہاں کہاں ہم ہی وہ اہل بیت ہیں جس کے لیے یہ آیت نازل ہوئی ہے. آزادارن محترم سستا وہ غیر کا مجمع ہو پھر وہ ایام ہو. ابھی میرا مولا نے یہ کہا تھا, کہیں سے آگ کی چیزیں آئیں, کہیں سے پتھر, میرے مولا کا سر کا باوا جل گیا, کس طرح وہ آگ بجھی ہوگی جب دربار یزید لگایا گیا ہو. ہماری غیرت کے لیے یہی کافی ہے کہ سیدزادیاں یزید کے لعین دربار کے اندر وہ نشے کی حالت میں, ہاں اس نے جب لکڑی سے امام حسین کے لبوں کے اوپر کچھ کہا اور اس منظر کو میری بی بی سکینہ نے جب دیکھا تو برداشت نہ ہوا. بیان ہوتا ہے کہ بی بی کو ایسا بخار چڑھا کہ پھر وہ صحیح ہو نہ سکی, مقتل کے اندر گئی اور پھر گریا کرتی رہی بابا بابا بابا. اور جب یہ یزید کو خبر پہنچی کہ یہ زندان میں کیسا شور ہے, کہا ایک بچی ہے جو اپنے بابا کو پکار رہی ہے, آئے شام کے یہ مناظر کس طرح انسان بھلائے گا. اس زندان کے اندر وہ چھوٹی سی بچی جب ایک تشت دیا گیا, کہا دے دو بچی کو جو باپ کو طلب کر رہی ہے. اب باپ کس طرح آیا, ہاں بیٹیوں والوں جب انسان اپنے گھر سے جا رہا ہوتا ہے بیٹی آ کر باپ سے جھڑکتی ہے, کہتی ہے بابا گھر کب آئیں گے. ارے آپ کہتے ہیں میں شام کو آ جاؤں گا, میں کل آ جاؤں گا, میں ایک ہفتے بعد آ جاؤں گا. ارے یہ جب باپ سے رخصت ہوئی تھی تب باپ جانتا تھا کہ میں واپس نہیں آؤں گا. ہاں یہ کس طرح واپس آیا, دشت کے اندر سر ہے خون سے آلودہ, خاک سے آلودہ. ارے اس نے جیسے ہی کپڑا ہٹایا میری بیوی نے اپنے باپ کے سر کو زینے لگایا, کہتی ہے بابا مللزی. ارے بابا آپ کہاں تھے جب ہمیں دماچے پڑے, ارے بابا آپ کہاں تھے جب ہمارے خیموں کو آگ لگی, ارے بابا آپ کہاں تھے. ارے یہ کہتے کہتے میری بیوی زینب کہتی ہے خاموشی ہو گئی, میں نے کہا بچی سے ہو گئی ہوگی. اب جا کر کیا دیکھا, ایک طرف سر تھا ایک طرف وہ بچی تھی. ارے وہ زندان تھا اور میرا امام سچا تھا. ارے بغیر کفن کے, ارے اس حالت میں اپنی چھوٹی سی بہن کو زندان میں لٹکا دیا. صلی اللہ علیہ وسلم.